بسم الله الرحمن الرحيم لإيلاف قريش إيلافهم رحلة الشتاء والصيف فليعبدوا رب هذا البيت الذي أطعمهم من جوع وآمنهم من خوف. اس سورت کا ترجمہ یہ ہے، اللہ تعالیٰ ہی کے نام کی برکت حاصل کرتے ہوئے میں پڑھتا ہوں، جن کی رحمت سب کے لیے ہیں، جو بہت زیادہ رحم کرنے والے ہیں. چونکہ قریش لوگ مانوس ہے، وہ سردی یعنی ٹھنڈی اور گرمی کی موسم میں یمن اور شام کا سفر کرنے سے مانوس ہے، یعنی اس کی ان کو عادت ہے اور آسانی سے دو سفر کر لیتے ہیں. اس لیے ان قریش والوں کو چاہیے کہ وہ اس گھر یعنی کعبہ کے مالک کی عبادت کرے، جس اللہ نے ان کو بھوک کی حالت میں کھانا دیا اور خوف سے ان کو امن دیا. اس سورت کا نام سورت القریش ہے. چار آیت ہیں، سورہ والتین کے بعد اور سورہ قاریہ سے پہلے 29 نمبر کے اوپر نازل ہوئی، اور ایسے موجودہ ترتیب میں 106 نمبر پر ہے. اس سورت کے اندر عرب کا ایک بہت بڑا عزت والا خاندان قریش کی بات اللہ نے بیان فرمائی، لہذا قریش سورت کا نام بن گیا، یہ سمجھ میں آتا ہے. اور یہ سورت ہجرت کے بعد اللہ تعالیٰ نے، ہجرت سے پہلے اللہ تعالیٰ نے نازل فرمائی تھی، یعنی مکی سورتوں میں سے ہیں. یہ سورت میں اللہ تعالیٰ نے قریشیوں کو خاص نعمت یاد دلائی. عربی گرامر نحو صرف ویاکرن کے اعتبار سے جار مجرور مل کر کسی کے ساتھ متعلق ہونا چاہیے، اس حساب سے معنی کیا نکلے گا، مفہوم کیا ہوگا. ایک بات تو یہ کہتے ہیں کہ ہم نے ہاتھی والوں کو ہلاک کر دیا، جو قصہ آپ نے دو دن میں سن لیا. اور ہاتھی والوں کو اللہ نے اس لیے ہلاک کر دیا کہ قریش خاندان کے لوگ جو سال میں دو مرتبہ سفر کرتے تھے، ان کو کوئی رکاوٹ نہ رہے، عافیت سے اطمینان سے سفر کر سکے، اور سب لوگوں کے دلوں میں قریشیوں کی عزت پیدا ہو جائے. یوں بھی کہہ سکتے ہیں کہ قریشی لوگوں کے حال پر تعجب کرو کہ کیسے یہ لوگ سردی کی ٹھنڈی کی موسم میں بھی سفر کرتے ہیں، گرمی کی موسم کے اندر بھی سفر کرتے ہیں، اور بے دھڑک سفر کرتے ہیں. سفر کرنا ہر ایک کے بس کی بات نہیں، اور وہ بھی پرانے زمانے کا سفر، جب سواری کے لیے گھوڑے، گدھے، کچر، ہاتھی، اونٹ وغیرہ پر سفر ہوتا تھا. تو سفر کوئی آسان نہیں تھا، آج کی طرح ٹرین، ایروپلین، بس، کار ایسی کوئی چیز نہیں تھی. تو قریشی لوگ کیسے بڑے سفر کرنے والے تھے کہ گرمی کی موسم میں ایک سفر کرتے تھے، ٹھنڈی کی موسم کے اندر سفر کرتے تھے، بے دھڑک بنداس سفر کر لیتے تھے. یہ بھی ایک بڑی ہمت اور نعمت کی بات ہے. باقی بعض لوگ ایسے ہوتے ہیں کہ ان کو एक शहर से दूसरे शहर जाना हो तो इतने छोटे सफर में भी कई दिनों से टेंशन हो जाता है। तो कुरेश को अल्लाह ताला अपनी नेमत याद दिला रहे हैं कि अल्लाह ताला ने तुम्हारे लिए सफर करने को आसान कर दिया, लिहाजा अल्लाह की इस नेमत के ऊपर शुक्र करने वाले बंदे बनो, और शुक्र ये है कि अल्लाह की इबादत के अंदर लग जाओ। लिहाजा जिनको अल्लाह ताला ने सफर की हिम्मत दी हो, सफर करने की नेमत अता फरमाई हो, उनको अल्लाह की खूब ज्यादा इबादत करनी चाहिए। सफर में भी इबादत करे और सफर वाली नेमत पर भी शुक्र में खूब इबादत करे। जैसे दुनिया में बहुत सारे इलाके के लोग हैं कि वो सफर में बड़े माहिर है, हमारी गुजराती कौम माशाल्लाह, और उसमें भी खास हमारे ये दक्षिण गुजरात के मुसलमान, दुनिया में जहाँ भी जाओ आपको हमारी गुजराती कौम के लोग मिलेंगे। दुनिया में 5 खंड है, 5 बर्रे आजम हैं, तो पूरी दुनिया में हर जगह आपको हमारे गुजराती लोग मिलेंगे, माशाल्लाह खूब सफर करते हैं। तो उनको भी ये याद रखना चाहिए कि अल्लाह ताला ने हमको सफर की नेमत अता फरमाई है, तो हमें अल्लाह ताला की खूब इबादत करनी चाहिए, अल्लाह का दीन जिंदा करना चाहिए। कुरैशी लोग ठंडी की मौसम में यमन जाते थे और गर्मी की मौसम के अंदर मुल्के शाम जाते थे, जिसको सीरिया कहते हैं, और उसी तिजारत की बरकत से अल्लाह ताला ने कुरैशियों को मालदार बना दिया था। और इससे ये बात भी सीखने को मिली कि तिजारत बड़ी बरकत की चीज़ है। कुरैशी लोग जो सफ़र करते थे तो वो तिजारत के लिए करते थे, एक्सपोर्ट इंपोर्ट, दरामत बरामद, आयात निकास, उसके लिए ये लोग सफ़र करते थे, और माल ले जाकर बेचते थे, माल लाकर बेचते थे। तो अल्लाह ने तिजारत की बरकत से इनको बड़ा मालदार बनाया। तो तिजारत एक बरकत की चीज़ है, हलाल तरीके से हो, शरीयत के कायदे के मुताबिक हो, तो उसमें बड़ी बरकत हुआ करती है। इसीलिए तिजारत करनी चाहिए, चाहे छोटी सी तिजारत हो। आप लारी लगा दीजिए और लारी के जरिए तिजारत कीजिए, छोटी तिजारत कीजिए, बड़ी तिजारत कीजिए। हजरत अब्दुर्रहमान इब्ने औफ रदी अल्लाहु ताला अन्हो की बात याद आ गई कि जब वो मक्का से हिजरत करके मदीने मुनव्वरा गए तो जिस अंसारी के साथ हुजूर ने उनको जोड़ा था, उन्होंने सारी चीजें इनके सामने रख दी, ये मेरा घर है, ये जो है मेरा माल है। लेकिन हजरत अब्दुर्रहमान इब्ने औफ रदी अल्लाहु ताला अन्हो कहने लगे कि मुझे तो मदीना का बाजार बतला दो। मदीना के बाजार में गए और उन्होंने जो है दही खरीदी, और दही खरीद करके बेच करके आए, उधार दही खरीदी, शाम को दही बिक गई तो उधारी भी चुका दी और नफा लेकर के आए। इस तरह इन्होंने धंधा शुरू किया, इतनी बरकत हुई, इतनी बरकत हुई कि मदीना के बहुत बड़े मालदार आदमी बन गए। इसीलिए हलाल तिजारत करो, छोटी तिजारत से शुरू करो। बाज़ लोग जो है शुरू से ही बड़े बड़े कारोबार के ख्वाब देखते हैं, तो और फिर उसमें बड़े बड़े कर्जे कर डालते हैं, फिर फंस जाते हैं। तो बहरहाल सोच समझ के तिजारत करनी चाहिए। हजरत उस्मान रदी अल्लाहु ताला अन्हो के ज़माने में जब कुरान मजीद को बाकायदा अलग अलग शहरों में आम किया गया और कुरान मजीद के नए नुस्खे तैयार किए गए, तो हजरत उस्मान ने अलम तरा और लीलाफी दोनों सूरत को अलग अलग लिखवाया और बीच में बिस्मिल्लाहिर्रहमानिर्रहीम लिखवाई। अगरचे दोनों सूरत माना के एतबार से, तफसीर के एतबार से एक दूसरे के साथ जुड़ी हुई है। कुरैश खानदान के बारे में भी कुछ बातें सुन लो। अरब में بہت سارے خاندان تھے، ان تمام خاندان میں اللہ تعالیٰ کے نزدیک سب سے زیادہ پسندیدہ مقبول خاندان قریش ہے. اسی لیے ایک حدیث میں خود نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تعالیٰ نے حضرت اسماعیل علیہ السلام، وہی حضرت ابراہیم علیہ السلام کے بیٹے جن کے نام پر ہر سال ہم قربانی کرتے ہیں جن کی یاد میں، اللہ تعالیٰ نے حضرت اسماعیل علیہ السلام کی تمام اولاد میں کنانہ کو، کنانہ ایک نام ہے، اور کنانہ میں سے قریش کو، اور قریش میں سے بنو ہاشم کو، اور بنو ہاشم میں سے مجھ کو اللہ نے چن لیا. تو یہ بھی ایک بڑی فضیلت کی بات ہے کہ یہ نبی کریم صلی اللہ علیہ وسلم کا خاندان ہے. ایک حدیث کا ایک حصہ یہ ہے کہ تمام آدمی قریش کے تابع ہیں. ایسے بھی جب اسلام قریشیوں میں نہیں تھا، جہالت کا زمانہ تھا، تب بھی قریشیوں میں بہت سارے اخلاق، بہت ساری خوبیاں تھیں. وہ حق بات کو ماننے کا جذبہ رکھتے تھے، حاجیوں کی خدمت کرتے تھے. اس لیے صحابہ کرام رضوان اللہ تعالیٰ علیہ مجمعین اور اولیاء اللہ کی بہت بڑی جماعت قریشیوں میں سے ہوئی. دوسری ایک بات یہ بھی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کے اوپر کے داداؤں میں ایک نام ملتا ہے، نضر ابن کنانہ. تو نضر ابن کنانہ کی اولاد عرب میں قریش کے نام سے مشہور ہوئی، اور اسی نضر ابن کنانہ کی 13ویں اولاد میں، یعنی نیچے آتے جاؤ تو 13ویں اولاد میں نبی کریم صلی اللہ علیہ وسلم ہے. تو گویا کہ حضور کے دادا پر دادا اوپر تک جاؤ تو 13ویں نمبر پر یہ نضر آتے ہیں. ان کے نام کے اوپر سے یہ قریش، ان کی اولاد کو قریش کہا گیا. ایسے سمندر میں ایک بہت طاقت والا جانور ہوتا ہے، اس کو بھی قریش کہتے ہیں، اور یہ قریشی لوگ بڑے بہادر تھے. اور جس طرح سمندر میں یہ طاقت والا جانور بڑا عزت والا مقام رکھتا ہے، اسی طرح پورے قریشی لوگ بھی پورے عرب میں عزت والا مقام رکھتے تھے. قریش کا ایک معنی ہوتا ہے جمع کرنا، اس لیے کہ قریش میں ایک بہت بڑے آدمی گزرے ہیں، قصی، قصی ابن کلاب. انہوں نے الگ الگ قوموں کو مکہ میں جمع کر لیا تھا، اس اعتبار سے بھی ان کو قریش کہا جاتا ہے. قریش کا ایک معنی آتا ہے کمانے کے، چونکہ یہ قریشی لوگ تجارت میں بڑے ماہر تھے، تجارت کرتے تھے، خوب کماتے تھے، اس اعتبار سے بھی ان کا لقب جو ہے قریش بن گیا ہے. اب مکہ مکرمہ کے اندر زمزم کے علاوہ کوئی خاص پانی کا انتظام نہیں ہے، اسی لیے مکہ میں کھیتی بھی نہیں ہوتی، باڑیاں بھی نہیں ہوتی، چاروں طرف پتھر پتھر کے پہاڑ 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 ہے. اب تو بہت سارے پہاڑ توڑ دیے گئے، لیکن پہلے زمانے میں پہاڑ ہی پہاڑ تھے. اسی لیے تو حضرت ابراہیم علیہ السلام جب اپنی بیوی حضرت ہاجرہ اور اپنے بیٹے حضرت اسماعیل علیہ السلام کو چھوڑنے کے لیے گئے تھے، تو آپ نے اللہ کے سامنے دعا کی تھی، وارزق اہلہ من الثمرات، اے اللہ مکہ والوں کو پھلوں کی روزی دے دینا. اب جب مکہ کے اندر کوئی خاص پھل ہوتے نہیں، کھیتی باڑی ہوتی نہیں، دوسری آیت میں فرمایا یجبا الیہ ثمرات کل شیء، تو قریشیوں کو کمائی کا بہت بڑا ذریعہ تجارت، کاروبار، کہ اس کے لیے سفر کرے اور سفر کر کے کما کر کے لاوے. حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما، جو نبی کریم صلی اللہ علیہ وسلم کے چچا زاد بھائی ہوتے ہیں، فرماتے ہیں कि मक्का के लोग तो बड़े गरीब थे, तकलीफ में थे, यहां तक के हजरत हाशिम यानी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बड़े दादा जान हाशिम जो ऊपर जाके हुजूर के दादा है, उन्होंने पूरे कुरेश को तैयार किया कि भाई तिजारत के लिए निकलो, कारोबार में जाओ तो कुछ कमा के लाओगे और जिंदगी अच्छी तरह गुजरेगी। तो दादा जान हाशिम ने सबको तरगीब दी और सबको कारोबार के लिए तैयार किया। अब देखो कुरेश की होशियारी, शाम और सीरिया ठंडा मुल्क है, वहां ठंडी होती है, इसीलिए कुरेशी लोग गर्मी के जमाने में वहां जाते थे ताकि गर्मी न लगे और ठंडक रहे। और यमन गर्म मुल्क है तो ठंडी की मौसम के अंदर यमन चले जाते थे ताकि गर्मी से ताकि ठंडी से हिफाजत हो जाए। कितनी होशियारी से उन्होंने सफर का शेड्यूल बनाया था, वो भी एक सोचने की चीज है। इसीलिए हमारे यहाँ जो लोग नए नए कभी वो लोग फॉरेन में अपने रिश्तेदार के यहाँ नहीं गए, पहली मर्तबा जा रहे हैं, तो उनको भी सीजन के एतबार से अपने सफर का शेड्यूल बनाना चाहिए। जैसे इंग्लैंड जाना हो, कनाडा जाना हो, तो विंटर ठंडी में ना जावे, वरना वहां की ठंडी उन्होंने कभी देखी नहीं और ठंडी में जाएंगे तो परेशान हो जाएंगे, तो वहां के एतबार से गर्मी की सीजन में जाए। तो ये भी कुरेश से हमको एक बात सीखने को मिली कि जहां सफर करके जाना हो वहां का मौसम देख करके सफर का शेड्यूल हमें बनाना चाहिए। तो अरब लोगों ने इस तरीके से तिजारत के लिए सफर करना शुरू कर दिया। और हाशिम जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ऊपर के दादा है, मोहम्मद बिन अब्दुल्ला बिन अब्दुल मुत्तलिब बिन हाशिम, ये हुजूर के दादा जान के भी अब्बा जान होते हैं हाशिम। तो हाशिम तिजारत कैसे करते थे वो भी एक समझने की चीज है। हाशिम के बारे में आता है कि वो जब तिजारत करके बेनिफिट और नफा कमा के लाते थे तो कुरेश के अमीर गरीब मालदार गरीब सब में तकसीम कर देते थे नफा जो आता था, और वो गरीब और अमीर सबको बराबर समझते थे। देखो कितनी बड़ी बात हो गई। लिहाजा हमें भी अल्लाह की दी हुई रोजी में से नफे में से तकसीम करना चाहिए, रिश्तेदारों को गरीबों को सबको देना चाहिए। अल्लाह ताला का फजलो करम ये हुआ कि वो इस तरह सखावत के काम करते थे तो अल्लाह ताला ने दूर दूर के सफर से भी इनको आफियत दे दी। आफियत कैसे हो गई कि जिद्दा ही के अंदर बड़ा मार्केट हो गया है, यमन और दूसरी जगह से अनाज गल्ला वगैरह जिद्दा के अंदर जमा होने लगा और जिद्दा के अंदर बड़ी मार्केट हो गई, और जिद्दा मक्का से बिल्कुल करीब है। तो अब इनको दूर दूर के सफर करने की तकलीफ भी कम हो गई, लिहाजा जिद्दा ही से इनका कारोबार बाद में चल करके चलने लगा। ये कितनी बड़ी बात हो गई। अल्लाह ताला इरशाद फरमाते हैं, फलियाबुदू रब हाज़ल बैत। ओहो ए मक्का वालो, ए कुरेशी लोगो, तुम्हारे सामने काबा है, काबा के रब काबा के मालिक अल्लाह की इबादत करो। अल्लाहु अकबर, यानी जिस अल्लाह ने तुमको तिजारत की तौफीक दी, कारोबार की तौफीक दी, तुमको इज्जत दी, सब जगह तुम्हारी इज्जत होती है, तुम इत्मीनान से सफर करते हो, कोई तुम्हारे काफले को लूटता नहीं है, कोई तुम्हारे माल दौलत को लूटता नहीं है, इत्मीनान से सफर करो, और इसी काबा की बरकत से तो तुमको इज्जत मिली है। आज सारी दुनिया मक्का मदीना वालों की जो इज्जत करती है वो हरमैन की बरकत से इज्जत करती है। वहां से कोई आ जाता है तो कह भाई ये हरमैन से आए हैं, मक्का से आए, मदीना से आए। अरब वालों को, कुरेश वालों को जो फजीलत मिली वो फजीलत मिली काबा की बरकत से, हरम मदीने पाक की बरकत से। आगे अल्लाह ताला फरमाते, अल्लदी अतअमहुम मिन जूअ, जो अल्लाह ताला भूख की हालत के अंदर उनको खाना खिलाते हैं। खाना پینا، ضرورت کی چیزیں دینا، یہ اللہ کا بہت بڑا احسان ہے۔ بھائیو، اس وقت جو لاک ڈاؤن کے حالات ہیں اس میں دیکھو لوگ اپنی زندگی کی ضروریات پوری کرنے کے لیے کیسے کیسے پریشان ہیں، کیسے کیسے دکھی ہے۔ کل ایک جگہ کے اوپر بیستان آواز کی طرف ساتھیوں کے ساتھ جانا ہوا، بسکٹ تقسیم، کھانا بھی، اناج وغیرہ بھی تقسیم ہو رہا تھا، بسکٹ بھی بہت ساری گاڑی کے اندر تھی، تو ایک بچے کو بسکٹ دی تو اس کی ماں کہنے لگی کہ 10-11 دن کے بعد میرے بچے نے یہ بسکٹ دیکھی ہے، اندازہ لگاؤ کیسے کیسے حالات ہیں۔ تو اللہ تعالیٰ کھلاوے پلاوے کپڑے پہناوے، یہ اللہ کی بہت بڑی نعمت ہے، اس کو اللہ کی نعمت سمجھو۔ اور آگے اللہ کی ایک بہت بڑی نعمت بتائی، وَآمَنَهُم مِّن خَوْف، خوف اور خطرے میں امن اور اطمینان سے رکھنا، یہ بھی اللہ تعالیٰ کی بہت بڑی نعمت ہے۔ اصل میں جس زمانے کے اندر قرآن اتر رہا تھا، پورے عرب کے اندر قتل مارا ماری عام تھی، لیکن قرآن کی برکت سے، حضرت نبی کریم صلی اللہ علیہ وسلم کی برکت سے ہر جگہ امن و امان اطمینان ہو گیا۔ تو ہر جگہ لوٹ مار ہوتی تھی، قتل غارت گیری ہوتی تھی، لیکن اللہ تعالیٰ نے کعبہ، قرآن، نبی صلی اللہ علیہ وسلم، قریش، سب کو امن عطا فرمایا۔ تو اللہ تعالیٰ نے فرمایا کہ جس اللہ نے خطرات کے ماحول میں تم کو امن، سکون، چین سے رکھا ہے، اللہ کی اس نعمت کا شکریہ ادا کرو۔ لہذا دنیا میں امن سکون ملے، آخرت میں عذاب سے امن سکون چین ملے، یہ اللہ تعالیٰ کی بہت بڑی نعمت ہے۔ خطرات جب ہوتے ہیں، جان خطرے میں ہوتی ہے، تو گھر بار، دولت، پراپرٹی، بزنس، سب بیکار ہو جاتا ہے۔ سب سے بہت بڑی نعمت ہے امن و امان، سکون چین، شانتی کا ماحول، جو اس وقت ہم سب کو اللہ تعالیٰ نے عطا فرمایا ہے۔ اس نعمت کی بہت زیادہ قدر کرنی چاہیے۔ لہذا اللہ تعالیٰ کی اس نعمت کے اوپر شکر ادا کر کے اللہ تعالیٰ کی خوب عبادت کرنے والے بنو، یہ اس سورت کا جو ہے سبق ہے، اس سورت کا پیغام ہے۔ بہت سارے بزرگوں کا یہ تجربہ ہے کہ جب کسی انسان کو کسی دشمن سے خطرہ ہو تو سورہ لیلہ فی قریش پڑھ لے وے، کسی مصیبت کا خوف ہو تو سورہ لیلہ فی قریش پڑھ لے وے، کوئی خطرہ ہو سورہ لیلہ فی قریش پڑھ لے وے۔ تو اس سورت کی تلاوت کی برکت سے اللہ سبحانہ و تعالی امن، سکون، چین، راحت عطا فرمائیں گے۔ یہ بہت سے اولیاء اللہ، اللہ والوں کے تجربات کے اندر شامل ہے۔ اسی لیے میں آپ سب کو کہتا ہوں کہ کسی جگہ پر بھی آپ کو خطرہ معلوم ہو، ڈر معلوم ہو، کسی انسان کا ڈر لگے، دشمن کا ڈر لگے، یا بعض جگہ کسی جگہ پر جا کے ڈر لگے، تو فوراً یہ سورت پڑھنا شروع کر دو، اللہ تعالیٰ خطرات کو دور کر دیں گے، امن، سکون، چین دیں گے، عافیت عطا کریں گے۔ سفر میں بھی، ہم جب بھی سفر میں جاتے ہیں تو ہمارے حضرت مفتی احمد صاحب خان پوری دامت برکاتہم العالیہ، اللہ صحت عافیت کے ساتھ ان کی عمر میں برکت عطا فرمائے، ہم جب بھی سفر میں جاتے ہیں تو ساتھیوں کو، سب کو ہدایت ہوتی ہے کہ بھئی 11 مرتبہ لیلہ فی قریش پڑھ لو، تو سفر میں نکلتے ہی 11 مرتبہ لیلہ فی قریش پڑھوا لیتے ہیں، ہم سب پڑھ لیتے ہیں، اب معمول بن گیا۔ تو اس کی برکت سے پورا سفر اطمینان والا، سکون چین، راحت والا ہو جاتا ہے۔ اسی لیے میں آپ سب کو بھی کہتا ہوں کہ اس وقت کے خطرات بھرے حالات، یا یہ کہ کسی بھی اور موقع پر آپ کو جب کبھی خطرہ لگے، ڈر لگے، گھبراہٹ کی کیفیت لگے، تو سورہ لیلہ فی قریش پڑھ لو، بہت مجرب عمل ہے، اللہ تعالیٰ اس کی برکت سے خطرات کو دور کر دیں گے، امن، سکون، چین، عافیت عطا فرمائیں گے۔ یہ بڑی جو ہے آزمائی ہوئی یہ چیز ہے، بہت پیارا وظیفہ ہے۔ اللہ تعالیٰ ہم سب کو इस सूरत के अंदर जो नसीहत की बातें हुई उसके ऊपर अमल करने की, दूसरों तक पहुंचाने की तौफीक और सआदत अता फरमाए।